नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी तपाईँलाई हरिवंश आचार्यको चिना हराएको मान्छे सुनाइरहेका छौं। हरिवंश आचार्यको आत्मकथा चिना हराएको मान्छे गएको सातादेखि हामीले शुरू गरेका हौं। गएको साता यसको पहिलो श्रृंखला वाचन सुन्यौं। यस पुस्तकको पछिल्लो पातामा बाहिरपट्टि अमर न्यौपाने मदन पुरस्कार विजेता सेतो धरतीका लेखकले लेख्नु भएको छ, जीवनको एउटा महत्वपूर्ण घडीले महान कलाकार हरिवंश आचार्यलाई आफू र आफ्ना नेपाली आफन्तका लागि यो पुस्तक लेख्न लगायो। अभिनय गरेर अरूलाई पेट मिची मिची हँसाउन र धरधरी रुवाउन सक्ने यी कलाकार आफ्नो वास्तविक जीवनमा कति हाँसेका छन् र कति रोएका छन् यसको बेली विस्तार पुस्तकमा छ भनेर लेखिएको छ। हरिवंश आचार्यको आत्मकथा चिना हराएको मान्छेको दोस्रो श्रृंखला आज वाचन शुरू गर्छौं 18 पृष्ठबाट। बाबाले पहिले मेरो चिना बनाएर राख्नुभएको थियो, भगवानले रक्षा गरून् भनेर। उहाँहरूले चिनामा एक तोला सुनमा भगवानको प्रतिमा कुँदेर राख्नुभएको रहेछ। आमा बितेपछि कसैले चिनामा सुन छ भन्ने थाहा पाएर सुन चोर्दा चिना समेत चोरेर लगेछ। त्यसैले ज्योतिषीसँग मेरो भविष्य कस्तो छ भनेर कहिल्यै सोध्न पाइन। मेरो मात्र होइन, संसारमा जति मान्छे छन् सबैको चिना हराएको छ। ज्योतिषीले बनाएको चिना भएर पनि भविष्य रहस्यमय छ। भोलि के हुन्छ, कतिखेर कोसँग मिलन हुन्छ र कतिखेर कोसँग बिछोड, केही थाहा हुँदैन। यहाँ चिना हुने मान्छेहरूको पनि चिना हराएको छ। आमा बित्नुहुँदा ओहो कति मान्छे भेट्न आएका, कोही मिश्री ल्याउँथे, कोही फलफुल ल्याउँथे, कोही घिउ ल्याउँथे। बच्चाहरूलाई आफ्नो घरमा पाउन आएको असाध्य मनपर्छ। मलाई पनि रमाइलो लाग्यो आमा बितेको। म रुन त परै जाओस्, फुर्किएछु, लाडिएछु, तर जब 13 दिनको काम सकियो बिस्तारै बिस्तारै मान्छेहरू घट्दै गए। पछि त मान्छे आउनै छोडे, कोही पनि आएनन्। त्यसपछि पो थाहा भयो मेरी आमा मर्नुभएछ। 13 दिनपछि भने म आमा सम्झेर रुन थालेँ। मान्छे आउन छाडे, आफन्त पनि टाढिए, माया गर्नेले गाली गर्न थाले, हेप्न थाले, आमा नभएको चोरले पनि थाहा पाउँदो रहेछ। यो घरको मान्छे मरेकाले यहाँ बच्चाहरू मात्रै बस्छन् भनेर। गायत्री, गीता, सप्तरूपा तीनवटी दिदीको बिहे भइसकेको थियो। भाउजूहरूको परिवार पनि ठूलो भइसकेको थियो। हामी सबै एउटै घरमा अटाउँदैनथ्यौँ। भाउजूहरू नजिकै अर्को घर किनेर सरेका थिए। अब घरमा हामी 3 मात्र हुन पुग्यौँ, दिदीहरू जानदेवी, बिन्दु अनि म। घर पुरानो भएर ठाउँ ठाउँमा चर्किसकेको थियो। त्यसमाथि भाउजूहरूको पनि भाग दिनुपर्थ्यो। अब घर कि बनाउनु पर्ने भयो कि बेच्नुपर्ने। घर बनाउन हामीसँग पैसा थिएन। भाउजूहरूको पनि ठूलो परिवार, अभावै अभाव थियो। हामीलाई गरिबीले तातो पानीमा चोपल्दै निकाल्दै गर्थ्यो। न आमा, न बा, न आय स्रोत, केही पनि थिएन। भत्किने लागेको पुरानो सानो घरको भुइँतलामा राडीपाकी बुन्ने एउटा तामाङ परिवार बहालमा बस्थ्यो। महिनाको 30-40 रुपियाँमा भाडा आउँथ्यो। सम्बत 2029-30 काठमाडौँ सहर अलि शून्य थियो। 5-6 बजेपछि मान्छे हिँड्दैनथे बाटामा। हामी 3 दिदीभाइ एउटै पलङमा सुत्थ्यौँ। चर्पी टाढा बारीमा थियो। राति त्यहाँ जाने आँटै आउँदैनथ्यो। म केटो भएकाले झ्यालबाट पिसाब फेर्थेँ। दिदीहरू मटानको कोपरामा पिसाब फेरेर झ्यालबाट मेल्काउँथे। मटानको कोठा सल्लाको काठले बारेको थियो। एउटा बिजुलीको चिम झुन्डायो भने कोठामा पनि उज्यालो हुन्थ्यो। मटान भर्याङ पनि उज्यालो हुन्छ भनेर काठको बारमा माथितिर बिजुलीको बल्ब झुन्ड्याउने एउटा प्वाल राखिएको थियो कोठाभित्र। त्यसको ठिक मुनि पित्तलको कोपरा। एक रात मेरो पेट बेस्कन दुख्यो, दिसा गर्न जान मन लाग्यो। दिदीहरू सुतिरहेका थिए, भुइँमा कोपरा थियो, त्यसैमा बसेँ। त्यसको ठिक माथि कठपारको बिजुली बत्ती झुन्ड्याउने प्वाल र ठिक अगाडि कोठामा ड्रेसिङ टेबल राखिएको थियो। Thank you. घरमा चोर बसेको रहेछ। कोठामा खत्रा खुत्रु गरेको टुकी बालेको देखेर चोरले कठवारको पालबाट भित्र हेर्दो रहेछ। मैले अगाडि भएको ड्रेसिङ टेबलको ऐनामा मुखमा आधी रातो आधी कालो रङ लगाएको मान्छे देखेँ। त्यो मान्छे हो कि भूत, छुट्याउन गाह्रो भयो मलाई। म आत्तिएर कराएँ, मेरा दिदीहरू पनि उठे। आखिर त्यो चोर नै रहेछ। मटानको जालबाट चोर हाम फालेर भाग्यो। हामीले करायौँ, चोर आयो भनेर। भोलिपल्ट बिहान त्यहाँ एउटा चोर समातेको छ अरे भन्ने सुनियो। म पनि हेर्न गएँ। जाँदा त त्यही मुखमा आधी रातो आधी कालो रङ लगाएको हाम्रो घरको कठपारको पालबाट च्याउने चोर पो रहेछ। त्यतिखेर मैले भनिहालेँ, यो चोर त हिजो राति हाम्रो घरमा पनि आएको थियो। त्यसका हात खुट्टा बाँधिएका थिए डोरीले। उसो भए तिमी पनि दुई लात आन यसलाई भने सबैले। मैले पनि बडो फुर्तीसँग हात खुट्टा बाँधिएको चोरलाई दुई लात आने। चोरले पनि भन्यो, पखलास, मैले तँलाई चिनिया छु, तँलाई म के गर्छु हेर्दै जा। मेरो सातो पुत्तो उड्यो। हरेक दिन साँझ परेको मलाई डर लाग्थ्यो त्यो चोर मलाई पिट्न आउँछ कि भनेर। भर्याङ उक्लँदा पनि भर्याङ मुनि त्यो चोर लुकेको छ कि, त्यसले मेरो खुट्टा च्याप्प समात्छ कि भनेर दुई तिन खुड्कीलाई एकैपटकमा उफ्रेर भाग्थेँ। तर त्यो चोर मलाई कुट्न कहिल्यै आएन। घर ज्यादै पुरानो भइसकेको थियो। पानी पर्दा पनि घर डल्ला कि भनेर हामी रातभरि सुत्दैनथ्यौँ। त्यसबेला हाम्रो सहारा भनेकै हाम्रो साइली सानीमा हुनुहुन्थ्यो। हामी डराउँछौँ भनेर सानीमाका छोराहरू हरियर ढकाल, विष्णु ढकाल पालै पालो हाम्रो घरमा राति सुतिदिन बालुवाटारदेखि आउँथे। दसैँमा सबैले नयाँ नयाँ लुगा सिलाउँथे। हामीसँग चाहिँ पैसा थिएन। गरीदाराम माधव शमशेरको घरमा दसैँ तिहारमा जुवाको ठुलो खाल जम्थ्यो। कीर्तिनिधि विष्ट पनि त्यहाँ जुवा खेल्न आउनेमा प्रमुख थिए। हामी कसैले जित्यो भने जितौरी पाइन्छ कि भनेर खाल वरिपरि झुम्मेर बस्थ्यौँ र कसैको कौडामा दाउ पऱ्यो कि जितौरी माग्थ्यौँ। दुई चार रुपियाँ आउँथ्यो। कीर्तिनिधि विष्टले लगातार दाउ पारे। जसले दाउ पार्छ उसले चुरोट रक्सी आदि किनिदिनुपर्ने रहेछ। त्यसवखत गरीदारामा 555 चुरोट किन्न पाइँदैन थियो, नक्साल पुग्नु पर्थ्यो। नक्साल गएर चुरोट किनेर कसले ल्याउँछ भनेर सोधे। म ल्याउँछु भनेर मैले हात उठाएँ। 555 चुरोट अनि अरू पनि के सामान किनेर ल्याउनु भनेपछि 300 रुपियाँ दिए। तर पैसा पाएपछि चुरोट किन्न नक्साल जाँदै गएन। घरमै दुई तिन दिन लुकेर बसेर दसैँमा मजाले लुगा किने त्यो पैसाले। दिदीहरूले पैसा कहाँबाट ल्याइस् भनेर केरकार गरे। मैले सत्य कुरा भन्दै भनिनँ, बाटोमा पाएको भनेर टार्न खोजेँ तर पत्याएनन्। काभ्रे जिल्लाको शङ्खु हाम्रो पुर्ख्यौली थलो। हाम्रा बाहेक अरू काठमाडौँ बसाइँ सर्नुभएको थियो। हाम्रा बाहरू त्यहाँ अहिलेसम्म पनि हाम्रो खेतबारी छ। अहिलेसम्म पनि हामी त्यहीँकै चामलको भात खान्छौँ। हाम्रो बाँच्ने आधार त्यही शङ्खुको जग्गा जमिन बाहेक अरू केही थिएन। सबै जग्गा मोइला कमाउन दिइएको थियो। दिदीहरू जानुदेवी र बिन्दु अनि म बनेपासम्म बसमा जान्थ्यौँ। त्यहाँबाट खड्पु हुँदै एक घन्टा चौकोटको बाटो उकालो चढेर फेरि ओह्रालो झर्दै करिब 3 घन्टा पैदल हिँडेर हामी शङ्खु पुग्थ्यौँ। बनेपादेखि शङ्खु जाँदा खड्पुमा त्यहाँका स्थानीय बासिन्दाले धान बुटेर चिउरा कुटिरहेका हुन्थे। भर्खर कुटेको चिउराको मगमग बासना सुँग्दै बाटामा भुट्दै बेचेको बदाम खाँदै हामी चौकोटको उकालो चढ्थ्यौँ। चौकोटको उकालो उक्लेपछि मुख सुकेर प्याक प्याक हुन्थ्यो। बाटोमा सुन्तला किनेर छोडाउँदै खाँदै जाँदा हामीलाई साँच्चैकै आनन्द लाग्थ्यो। अहिलेसम्म मैले आधा पृथ्वी घुमेँ होला, तर त्यो वर्षको एकपटक खड्पुदेखि शङ्खुसम्म जाँदाको यात्रा मेरा लागि कतै नभएको रोमाञ्चक र स्मरणीय यात्रामा पर्छ। जमिन त थियो तर सबै मोईला कुद तोकिएको थियो। मोईको परिवारमा अंश बन्डा हुँदा हाम्रो जमिन पनि अंश बन्डा हुँदो रहेछ। उनीहरूले कमाएको हाम्रो जमिन पनि बाँडिँदो रहेछ। 15-16 जना मोईसँग कुद उठाउनु पर्थ्यो। त्यहाँको चामल र मकै नभएको भए हामीले कि त मागेर खानु पर्थ्यो कि त बाल श्रमिक भएर खानु पर्थ्यो। मोईहरू प्राय सबै नेवार भए पनि कोही कोही असाध्य गाह्रा थिए। कुद उठाउन रुनु पर्थ्यो, तर धेरैजसो चाहिँ टुरा बाहुनहरूको कुद दिनुपर्छ भनेर दिन्थे। काठमाडौँसम्म शङ्कुदेखिको चामल थोरै ज्यालामा ल्याइदिन्थे पनि। मनमा धर्म भएका मोईहरूलाई पाप गर्नु हुँदैन, कुद तिरेनौ भने यिनीहरू भोक्कै मर्छन् भन्ने थाहा थियो। पुर्ख्यौली थलो शङ्कुसँग त्यसै पनि म ऋणी छु। हाम्रो आफन्तहरूले त्यो पुर्ख्यौली ठाउँको जग्गा जमिन आफ्नै कारणले बेचे, तर जस्तै दुःख परे पनि मैले त्यो ठाउँको माटो बेच्दिनँ। म मेरा छोराहरूलाई पनि भन्छु, त्यो ठाउँको माटो कहिल्यै नबेच्नु। शङ्खुले मलाई ठूलो गुण लगाएको छ पेट भरिदिएर, तर मैले शङ्खुलाई केही गुण लगाउन सकेको छैन। तैपनि पनौतीदेखि नमोबुद्धसम्म र दायाँ बायाँ समेत गरी करिब 17 किलोमिटर बाटो हामी त्यस क्षेत्रका बासिन्दा मिलेर बनायौं। त्यसबेला मलाई बाटोको अगुवा बनाएका थिए। अहिले त्यही हामीले कोरेको बाटोको पूर्वाधारले शङ्खु करिब करिब सुगम भइसकेको छ। त्यति गर्न पाउँदा पनि मलाई आत्मसन्तुष्टि भएको छ। हामी सानो हुँदा हामीलाई कुद बुझाएर पेट भरिदिने मोईहरूका छोराछोरी गाडी चढेर शङ्खुमा गुडेको देख्दा मन आनन्दित हुन्छ। जनजागृति निम्न माध्यमिक विद्यालयको एउटै कोठामा चारवटा कक्षाका विद्यार्थी पढ्थे। पढाउने शिक्षक पनि एउटै हुन्थे। शिक्षक बीचमा बसेर चारवटा कक्षाका विद्यार्थीहरूलाई एकैपटक पढाउँथे। साथी सुमन श्रेष्ठले जापानी दाताको सहयोग जुटाइदिएका थिए। विद्यालयमा 5 कोठा निर्माण गर्न पाइयो र इन्जिनियर राजु मानन्दरको सहयोगले भूकम्पले भत्काएको विद्यालय भवन बनाउन पाइयो। त्यो सम्झँदा मन केही आनन्द हुन्छ। साइली सानिमाका छोरा मधुसूदन दाईको सहयोगले जानदेवी दिदीको पनि विवाह भयो। अब बाँकी दुईजना रह्यौं। बिन्दु दिदी मभन्दा 2 वर्ष मात्र जेठी हुन्। मेरो सहारा उनी अनि उनको सहारा म। मेरो सहारा दिदीको त आत्मबल बलियो थियो, तर म दिदीको सहारा कमजोर थिएँ। सानोमा अलि बढी चञ्चल र उटुङ्ग्या थिएँ म। आफूभन्दा 2 वर्ष मात्र जेठी अभिभावक भएको हुनाले म फरक स्वभावको हुन थालेँ। कसैलाई नटेर्ने, भनेको नमान्ने, स्कुलबाट भाग्ने आदिले गर्दा मेरो दिदीलाई मैले धेरै दुःख दिएँ। म 14 वर्ष जतिको थिएँ। ठुलो भिनाजुले मलाई साइकलको अगाडि राखेर दिल्ली बजार लिएर गए। प्यान्ट कमिज किनिदिए। हलवाई पसलमा लगेर लालमोहन र बर्फी खान दिएर भने, हेर हरि, तिम्रो दिदी रोगी छिन्, उनलाई स्याहार्न पनि एउटा मान्छे चाहिन्छ। मान्छे राखौँ भने के भरोसा हुन्छ र काम गर्नेको? त्यसैले मैले तिम्रो दिदी स्याहार्न अउटी अर्की एउटी दिदी ल्याउनु पर्यो। लुगा किनिदिएको, मिठाई खान पाएको सुरुमा मैले भइहाल्छ नि त, ल्याउनुहोस् न भनिदिएँ। मेरो कुरा खस्न पाएको थिएन। भिनाजुले भनिहाले, तिमीले हुन्छ भन्छौ भने ठानेरै मैले हिजै बिहे गरिसकेँ। घरमा जान त दिदी रोइरहेकी रहेछन्। भिनाजुले दिदीलाई भनेछन्, किन रुन्छेस्? मैले तेरो भाइले हुन्छ भनेर बिहे गरेको त हो नि। बिहे गरेको हिजो, मलाई भनेको आज, अनि तेरो भाइले हुन्छ भनेर बिहे गरेको भनेर कस्तो कुरा गर्न जान्ने भिनाजु? केही वर्षपछि जेठी दिदी गायत्री बितिन्। भिनाजुले पछि बिहे गरेकी दिदी अहिले मेरी आफ्नै दिदी सरह छिन्। भान्जाहरूलाई आमाले गर्नुपर्ने माया गरिरहेकी छिन्। मैले लुगा र मिठाईको सुरमा गरेको कुरा ठिकै भएछ कि जस्तो लाग्छ। मलाई हिन्दी बोल्न समस्या थिएन, राम्रोसँग बोल्थेँ। हिन्दी भाषा मैले हिन्दी फिल्म हेरेरै सिकेको हुँ। काठमाडौँको कुनै पनि हलमा नयाँ फिल्म लाग्यो भने त्यो फिल्म फर्स्ट डे फर्स्ट सो हेर्नै पर्थ्यो। मलाई टिकट पनि काट्नु पर्दैन थियो, हुल गरेर पस्ने, पैसा नतिरि सिटमा बस्ने, सिट पाइएन भने उभिएर भए पनि फिल्म हेर्नै पर्थ्यो। हुल गरेर पस्दा कतिका जुत्ता फुस्कन्थे, कतिका चप्पल चुडिन्थे, प्रभाव आउँदैन थियो। पछि सिनेमा छुटेर आउँदा आफ्नो फुस्केको जुत्ता चप्पल हलसाउले पेट्रोल वा मट्टीतेल छर्केर जलाइरहेको हुन्थ्यो। कहिले सध्य भए पनि भेटाउँथे, कतिले आफ्ना 2 खुट्टामा फरक फरक जुत्ता पनि लगाउँथे। माइली दिदी गीता ढकालको प्रशस्त जग्गा जमिन थियो, तर जति बढी जग्गा जमिन भयो बुहारीलाई त्यति नै दुःख हुन्थ्यो। बुहारीले धान रोप्नु पर्थ्यो, काट्नु पर्थ्यो, छुट्नु पर्थ्यो, धान भित्र्याउनु पर्थ्यो, घरधन्दा पनि सबै एक्लै गर्नुपर्थ्यो। धन भएर पनि समस्या प्रशस्तै थिए। त्यतिखेर दिदी दुब्ला र कङ्काल जस्ती भएकी थिइन्, तर लुकी लुकी माइत आएर हामीलाई लुकाएरै कोसेली ल्याइदिन्थिन्। माइती पनि दुखी, आफू पनि दुखी। अहिले त दिदीलाई छोराछोरीले गरेको प्रगतिले आनन्द छ, सुखी र खुसी देख्छु। साइली दिदी सप्तरुकाको आमा बाको असोजको बेला क्षेत्रपाटी हाम्री कान्छी सानिमाको घरबाट बिहे गरेर पठाएको म अलिअलि सम्झन्छु। दिदीको घर सरगुजा, भारतको झारखण्डमा हो। हुन त बिनाजुका बा नेपाली नै हुन्। सरगुजाका राजाले आफ्नो दरबारमा पूजा गर्ने पुजारी नेपालबाट लगेका अरे। त्यही नाताले म पनि एकपटक बिनाजुसँग पटना हुँदै सरगुजा गएको थिएँ। पटनाबाट 6 घण्टा बस चढेर जानुपर्थ्यो। पटनामा बिनाजुले एकजनाको 18 रुपियाँ तिरेर बसको टिकट किन्नुभयो। तर हामी बसभित्र प्रवेश गर्दा जिल्ल पर्यौँ। बसको सिटमा गद्दा नै थिएन। बस्यो भने फलामको सिटको फ्रेमबाट नितम्ब पुरै भित्र पस्थ्यो। बिनाजुले सिटका गद्दा कहाँ आए भन्दा सिटकै लिए एक आदमीका अरू 18 रुपियाँ लगता आए भन्यो बसवालाले। बिनाजुले 36 रुपियाँ तिरेपछि बसको छतबाट सिट ल्याएर हालिदियो। बिनाजु भारतमै जन्मनु भएकाले नेपाली बोल्न आउँदैन थियो। 70 रुपियाँ दिदी पनि मलाई भेट्न बेला बेला नेपाल आउँथिन्। एकपटक दिदी बिनाजु नेपाल आएका बेला बिनाजुले भने, हरवंश चलो पिक्चर देख्ने जाएँगे। मैले रञ्जना सिनेमा घरमा मन का मित भन्ने हिन्दी फिल्म देखाउन लगे। सिनेमा हेरियो। बिनाजुले भने, हरवंश भूख लगा चलो नास्ता खाने, मिट बिट पानीको जग्गा ले चलो, मासु पानी ठाउँमा लिएर जाऊ। मैले रञ्जना हल्का अगाडि भएको आरसी ममचार रेस्टुरेन्टमा लिएर गएँ। त्यस समयसम्म म वेद वेदाङ्ग विद्यालयबाट आरसी रेस्टुरेन्ट सिर्ने भइसकेको थिएँ। खुवाको लड्डु मात्र खाने मान्छेबाट राँगाको मासु हालेर मैदाको पिठोले बेरेको लड्डु खाने भइसकेको थिएँ। मेरा बा आमाको पण्डित बनाउने सपना ममचाको झोलमा डुबेर मरिसकेको थियो। ममचा रेस्टुरेन्टभित्र ममचा छोएला कचिला बुटन सबै खाइयो। बिनाजुलाई खुब मिठो लागेछ। पैसा तिर्नुभयो। साला बिना खुरु खुरु न्यू रोडबाट नक्साल हुँदै गैरीधारा जाँदै थियौँ। नक्सालमा एउटा मासु बेच्ने पसल बाहिर राँगाको टाउको ठडाएर राखेको थियो। बिनाजुले त्यो राँगाको टाउको देखेर सोधे, हरवंश यहाँ भैँस बी खाता है? मैले भने हाँ खाता है। बिनाजु केही नबोली हिँडे। अलिक पर पुगेर फेरि सोधे, तुम बी खाते हो? मैले भने हाँ खाता हुँ। बिनाजु केही नबोली हिँडे। अलिक पर पुगेर फेरि सोधे, कैसा होता है? मैले भने मिठा होता है, अभी आपने भी खाया वही तो है। बिनाजुले केही नबोली फटाफट गरेर गएर बान्ता गरे। म त्यसबेला राँगाको मासु खान्थेँ। मान्छेहरू कि मासु खाँदै नखानु, खाएपछि खान हुने जे पनि खानु भन्थे, म पनि हो भन्थेँ। तर हिजो आज म राँगाको मासु खान्न। नखानुको कारण कुनै ठुलो महँगो मासु, कुनै सस्तो मासु आदि इत्यादि होइन। कान्तिपुर टेलिफिल्ममा एउटा प्रसङ्ग छ। यमराजको वाहन राँगो काठमाडौँमा हराउँछ। खोज्दै जाँदा यमराजको वाहन त एक ठाउँमा काटिएको हुँदो रहेछ। त्यो दृश्य छायाङ्कन गर्दा साँच्चैकै राँगा काट्ने ठाउँमा गएर खिचियो। ज्यादै विपद छ, ज्यादै फोहोरी तरिकाले काटेको देखियो। सम्पादन गरेर प्रसारित त्यो दृश्यले धेरैले मासु खान छाडिदिए। अझ खिचेको जति सबै जस्ताको तस्तै देखाइदिएको भए आधा मानिसले मासु खान छोड्थे होला। मासु नखानुको कारण एउटा काटेकै देखेर हो। अनि अर्को कारण चाहिँ हाम्रो राजमार्गमा राँगाको नाकको पालबाट डोरी छिराएर ट्रकको छतमा बाँधेको हुन्छ। त्यत्रो लामो यात्रा घन्टौँको जाममा त्यो पनि प्राणी हो, कसरी सहन्छ होला त्यसले? हामी मान्छे चेतनशील प्राणी हौ। चेतनशील प्राणीले अर्को प्राणीलाई कतिसम्म अन्याय गर्छौँ? त्यसैले पनि मैले मासु खान छोडेँ। नेपालमा मान्छेले मान्छेलाई जति अन्याय गर्छ त्यसको लाख गुणा बढी अन्याय अबोध प्राणीलाई गर्छ। सुँगुरको हातखुट्टा बाँधेर झिरले मुटुमा घोचेर घन्टौँ लगाएर विभत्स तरिकाले मार्छन्। मन्दिरमा लगेर बलिको न्यूमा अबोध प्राणीको छाला काटेर तिनलाई राक्षसको दर्जा दिएर रेटिन्छ। के यो मान्छेले गर्ने काम हो? त्यसैले समयअनुसार चेतनाको विकास भएअनुसार मान्छेले धर्म संस्कृतिमा पनि परिमार्जन गर्नुपर्छ, बलि प्रथा अन्त्य गर्नुपर्छ। मासु संसारले खान्छ तर उसलाई कसरी शास्ति कम गरेर आफ्नो भुँडी भर्ने त्यो सोच्नुपर्छ मान्छेले। एकपटक राजमार्गमा राँगा भैँसी राखेर काठमाडौँतिर आइरहेको ट्रक दुर्घटनामा परेछ। घाइते ड्राइभर र खलासीलाई तुरुन्तै अस्पताल लगियो। घाइते राँगा भैँसी मरेर सिनो होला, मासु खेर जाला भनेर तिनीहरूलाई चाहिँ तुरुन्तै रेटेर मासु काठमाडौँतिर बेच्न लगिएछ। घाइते मान्छेलाई अस्पताल तर घाइते पशुलाई मासु पसल। श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहनु भएको वाचन हरिवंश आचार्यको आत्मकथा चिना हराएको मान्छेको वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौं। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेग तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। उज्यालो online.com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि श्रुति सम्वेग अहिले प्रसारण भइरहेको छ। श्रुति सम्वेगमा आज हामी हरिवंश आचार्यको आत्मकथा चिना हराएको मान्छेको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। दिदी विराजहरू आफूले सकेको माया गर्थे, सानीमा र दाईहरू पनि माया गर्थे, तर दिनले हामीलाई माया गरेन, भाग्यले माया गरेन। घर जीर्ण बन्दै गयो, दलिन मक्किए, फेर्ने पैसा थिएन, इँटमा सोडा लागेर फुसफुस आउने भइसकेको थियो, फेर्ने सामर्थ्य थिएन, विकल्पमा घर बेच्नै पर्ने भयो। टङ्गाल गरिधारामा एक रोपनी नौवाना जग्गा भएको घर 52,000 रुपियाँमा 2030 सालतिर होला बिक्री भयो। मेरो भागमा 35,000 रुपियाँ पर्यो। जन्मघर बेचेको धेरै भएको थिएन। 14-15 वर्ष बिताएको घर जहाँ म जन्मी हुर्किएर किशोर भएर यौवनको सङ्घारमा उभिएको थिएँ। एक दिन दिनभरि घुमे, मनमा के कुरा खेल्दै थियो। हिँड्दा हिँड्दै म त साँझ बास बस्न जन्मघरको आँगनमा पुगेछु। जब घरतिर आँखा लगाएर पस्न खोजेँ अनि पो झर्सँग भएँ, यो घर त अरूलाई नै बेचिसकेको हो। त्यसपछि म फरक्क फर्केर रुँदै रुँदै आफ्नो डेरातिर लागे। हाम्रो बा शङ्खुबाट काठमाडौँ आएपछि जङ थापा शमशेर थापा खलकको गुरु भन्नुभएछ। धेरै जङ र शमशेर थापाहरूलाई गायत्री मन्त्र सुनाउनु भयो र उनीहरूको घरमा चाडबाड वा पूजा आजा हुँदा कर्मकाण्डको काम गर्नुभएछ। सानो छँदा मेरी आमासँग म पनि थापाहरूको घरमा आउने जाने गर्थे। मलाई सबैले माया गर्थे। गङ्गाजङ थापा, म र मेरो नाति मुकुन्द साथी नै थियौँ। लुलु थापा मेरी आफ्नै दिदी जस्तै थिइन्। मलाई गाली गरी पढाउँथिन्। अरू थापाहरू पनि मलाई माया गर्थे। आमा बाबु नभएको बिचरा भन्थे, कसैले खर्च दिन्थे, कसैले लुगा कपडा किनिदिन्थे। तिनैमध्ये नक्सालमा बस्ने एकजना थापालाई पनि मैले मेरो बाले नै गायत्री मन्त्र सुनाउनु भएको रे। उनलाई घर बेचेको पैसा मसँग छ भन्ने थाहा रहेछ। उनले मलाई नक्साल चार ढुङ्गे र भगवती बालको बीचमा चाराना जग्गा बेच्छु भनेर बहिना भयो। उनको घरको माथिल्लो तला एकजना प्रधान थरको मान्छेलाई बन्दकी दिएका रहेछन्। मसँग पैसा लिएर उनलाई हटाए। मलाई उनले आफ्नै घरको त्यही माथिल्लो तलामा लगेर राखे। हामी दिदीभाइ त्यहीँ बस्न थाल्यौँ। उनका छोराछोरीसँग हाम्रो राम्रो सम्बन्ध हुँदै गयो, साथी वा दिदीभाइ जस्तै। जग्गा पास गरिदिई बक्छस् न, घर बनाउनु पर्यो भन्दा पख पख भन्दै आलेटाले गर्दै गए। पछि जग्गा होइन घरै लिऊ 52,000 भन्ने कुरा गरे। त्यसवखत मेरो सबै अभिभारा जानदेवी दिदी र भिनाजुले लिइदिनु भएको थियो। मसँग भएको पैसा 35,000 अरू पैसा दिदीले थपेर त्यो घर किन्ने कुरा भयो। थप पैसा दिएर 52,000 पुऱ्यायौँ। तर पुरै पैसा लिएपछि पनि उनी घर दिन आलटाल गर्दै गए। झर्कने भेट्न नखोज्ने जस्ता व्यवहार प्रदर्शन गर्न थाले। घरमा बस्दै जाँदा थाहा हुँदै गयो आफ्नो भागमा परेको तराईको 1100 बिघा जमिन अरू भएका जग्गा जमिन सबै बेचेर खाइसकेका रहेछन्। बिहानदेखि बेलुकीसम्म पैसा छापट दिएका मान्छेहरू आउँथे, बाबुबाजेको सम्पत्ति बेच्दै खाँदै, सिकार खेल्दै, अत्तर सर्कँदै, गाडी फेर्दै, मोजमस्ती गर्दै हिँड्ने, अनि आफू चाहिँ केही नगर्ने भएपछि जतिसुकै सम्पत्ति भए पनि टिक्दैन मान्छेको। हामीले पुरै पैसा दिएर घर पास गरी दिबक्स्योस् भन्यौँ, वर्षौँ कुर्यौँ। कहिले तिमीहरूको पैसा फिर्ता गरिदिन्छु भन्थे, कहिले कहाँ कहाँ लगेर यो जग्गा तिमीहरूलाई किनिदिन्छु भन्थे, तर घर पास गरिदिएनन्। अब हामी फस्यौँ भन्ने पक्का भयो र अदालतमा मुद्दा हाल्यौँ। मुद्दा हालेपछि उनका छोराछोरीसँग हाम्रो दुश्मनी हुन थाल्यो, म पनि उग्र हुन थालेँ। डर, त्रास र धम्की मलाई केही जस्तो पनि भएन। हामीले तल भुइँतलामा भएको टोयलेट प्रयोग गर्नुपर्थ्यो, उनी चाहिँ बीचको तलामा भएको टोयलेट बाथरुम प्रयोग गर्थे। तल सेफ्टी ट्याङ्क भरिएपछि सफा गरिदिँदैनथे, हामीले प्रयोग गर्ने टोयलेट भरिएर भित्र छिर्न सकिँदैनथ्यो। बिन्दु दिदी टोयलेट प्रयोग गर्न छिमेकी कहाँ जान्थिन्, म चाहिँ पत्रिकामा टोयलेट गरेर माथिल्लो तलाबाट उनको झ्यालनेर खसालिदिन्थेँ। आधा रातमा माथि कोठाको भित्ता पाल पारेर पिसाब फेरिदिन्थे। एकपटक मध्यरातमा पलङ घुवारेर सार्दै थिएँ, पुलिसलाई रिपोर्ट गरेछन्। मलाई अञ्चलाधीश कार्यालय लगियो, अञ्चलाधीशले पनि मलाई झण्डले थप्पड हानेको। म अञ्चलाधीशसँग ठुलो ठुलो स्वरले बाजेँ। त्यस बेलाका अञ्चलाधीशसँग त्यसरी कराउने हिम्मत सितिमिति कसैको पनि हुँदैन थियो। अञ्चलाधीश सुन्दर प्रताप शाहका पिए मेरो साथी राजाराम पौडेलका काका राधेश्याम पौडेल थिए। उनलाई म ठगेको विषयमा थाहा थियो, उनले पनि अञ्चलाधीशलाई सम्झाइदिए। त्यस्तो उग्र भएको अञ्चलाधीशले भने, ए त्यस्तो मान्छे भइसकेछ त्यो, मैले पनि अलिअलि सुनेको थिएँ। मलाई प्रहरीको खोरबाट मुक्त गरेर घर पठाइयो। थापाकाजीले मलाई घरबाट निकाल्नहरू धेरै तरिका अप्नाए तर सकेनन्। म घर पुगेपछि मैले आफ्नो उग्र क्रियाकलाप जारी राखेँ। मलाई जसरी भए पनि मेरो पैसा फिर्ता लिनु थियो तर पैसा फिर्ता गरेनन्। उल्टो उनी त आफू बसेको घर भाडामा दिएर डेरामा पो बस्न गए। त्यसवखत मलाई पुरै नक्साल टोलकै साथ थियो। सबै नक्सालवासीलाई मेरो वेदना थाहा थियो, विशेष गरी मेरा साथीहरू राजु मानन्दर, राजु भुजु, रविन्द्र दाज श्रेष्ठ, सुरेन्द्र मान श्रेष्ठ, अशोक चालिसे, राजाराम पौडेल, प्रकाश पाणी गौतम, रमेश टुङ्गेल, रत्न मानन्दर, मनोहर श्रेष्ठ आदिले मलाई सहयोग गरेका थिए। अदालतबाट आएको पुर्जी टाँस्न लाउनु पर्थ्यो, साक्षी बस्नु पर्थ्यो। यस्तो जटिल काममा उनीहरूले सधैँ मलाई सघाए, यतिसम्म कि विपक्षीको छोराले मलाई कुट्ने मान्छे जम्मा गरेर ल्याउँदा यी साथीहरू मेरो लागि पिटाइ खान समेत तयार भएर आए। एघार वर्षपछि मुद्दा फैसला भयो। म त्यही घरमा बसेको हुनाले पैसाको ब्याज चाहिँ नपाउने सामा फिर्ता दिने भयो। 2031 को 52,000 रुपियाँ 11 वर्षपछि फिर्ता पाउँदा पैसाको महत्त्व धेरै घटिसकेको थियो, अर्थात् मेरो पैसा खोस्टा भइसकेको थियो। विशेष गरी 2036 सालपछि काठमाडौँमा जग्गाको भाउ उत्पाद बढ्यो। 11 वर्षपछि त्यो मेरो भागमा परेको 35,000 रुपियाँले त विकट ठाउँमा चाराना जग्गा पनि नपाइने भइसकेको थियो। उनले त्यो पैसा पनि फिर्ता गरेनन्। अब लिलामी गरेर असुल उपर गर्ने प्रक्रियामा लागे। लिलामीको चिठी नबुझ्ने, म्याद बक्याउता गर्ने अनेक उपाय हुँदो रहेछ। चन्द्रकुमार भट्टराई, अमृत साक्य, जगतपाल श्रेष्ठ दाईहरूले एउटा नाटक गरिदिए त्यो नक्सालको घर 2,50,000 किन्ने भनेर। थापा 1.5 लाख पाए बेच्ने ग्राहक खोज्दै हिँडिरहेका थिए। 2,50,000 दिन आउँदा आत्तिए। दाईहरू घर हेर्न आए जस्तो गर्दै मलाई पनि नचिने जस्तो गरी आए। मैले भने, उहाँ चाहिँ को नि, यो घरमा मेरो मुद्दा छ, मेरो पैसा नतिरिकन हेरौँ त कसले घर किन्दो रहेछ, किन्नेलाई पनि काट्छु बेच्नेलाई पनि काट्छु। मलाई सम्झाइयो तिम्रो पैसा फिर्ता दिने भनेर। दाईहरूले पनि, ल हामी पक्का किन्छौँ, तर यो भाइको पैसा फिर्ता दिएपछि मात्र भने। मैले सुनेको थापाको सालोले सुन बन्धक राखेर 52,000 जेक्यो रे। मलाई पैसा तिर्यो तर म पनि ठगिएँ, मलाई अत्याचार भयो। अन्तत म त्यो घरबाट आजाद भएँ। अनि चन्द्रकुमार भट्टराई, अमृत साक्य, जगतपाल दाईहरूले पनि मेरो पैसा तिरिसकेपछि हामी घर किन्दैनौँ, त्योभन्दा राम्रो घर अन्त पाइयो भनिदिएछ। म चन्द्र दाई, अमृत दाई, जगत दाईहरूप्रति जीवनभर आभारी रहन्छु। मैले नक्सालमा जग्गा जमिन किन्न सकिनँ। मैले जीवनमा धेरै थोक पाएको प्यारो नक्साल टोल र साथीभाइलाई छोडेर जानुपर्ने भयो। आमाको देहावसानपछि म पद्मोदय हाई स्कुल पाँच कक्षामा भर्ना भएँ। म पनि अब अरू साथीहरू जस्तै कमिज पाइन्ट लगाएर स्कुल जान पाउने भएँ। टोपी पनि ऐना हेरेर आफैले काटेँ। टोपी लगाउनु नपर्ने भयो, साह्रै दुब्लो पातलो। म एउटा उदाहरण नै थिएँ दुब्लाहरूको। मेरो अलि चञ्चल स्वभाव भएकोले कोही मान्छे भेट्यो कि एकैछिनपछि त्यसैको हाउभाउ गर्थे। मान्छे मरिमरि हाँस्थे। टङ्गाल गरीधारामा बस्दा एकजना छिमेकी थिए। ती छिमेकीका लोग्ने स्वास्नी छोराछोरी कसरी बोल्छन् भनेर साथीहरूको अगाडि सुनाउँथे। सबै मजाले हाँस्थे। बसाइँ सरेर म नक्साल आएपछि नै त्यहाँ नयाँ नयाँ साथीहरू भेट भए। त्यसमध्ये राजाराम पौडेल, अशोक चालिसे पनि थिए। उनीहरू गीत गाउने, मादल बजाउने, नाटक गर्ने गर्थे। उनीहरूको सङ्गतले पनि म गाउन बजाउनेतिर आकर्षित हुन थाले।
बुलबुल पब्लिकेशन
उपन्यास, कथा, गजल लगायतका विधाका गुणस्तरीय पुस्तकहरू प्रकाशनका लागि
बुलबुल पब्लिकेशन
नयाँ लेखकहरूलाई विशेष प्राथमिकताका साथ। बुलबुल पब्लिकेशन प्राइभेट लिमिटेड, काठमाडौँ। फोन नम्बर 98230-37359
98230-37359।
बुलबुल पब्लिकेशन, बुलबुल पब्लिकेशन।
पद्मोदय स्कुलमा म कक्षामा पढ्नभन्दा साथीहरूसँग रमाइलो गर्नपट्टि लाग्थेँ। सरहरूको, साथीहरूको क्यारिकेचर गर्ने, कुकुर कराउने, कुखुरा कराउने आदि। साँझ परेपछि म नक्साल टोलको जयनन्द लामाको डेराको कौसीमा बसेर कुकुर कराउँथेँ। टोलमा भए भरका कुकुरहरू भुक्न थाल्थे। 10-11 बजे राति छातीमा हातले ब्याट ब्याट हानेर भाले बाँच्थे। म बासेको सुनेर पहिले नजिकै छिमेकीको भाले बाँच्थ्यो, त्यो सुनेर अर्को घरको भाले पनि बाँच्थ्यो। त्यसरी नै टोलभरिका भाले बाँच्थे अनि म चाहिँ सुत्न ओछ्यानमा जान्थेँ। टोलमा हिँड्ने जडियाहरूलाई आफूले पनि रक्सी खाएको अभिनय गरेर झगडा गर्न गए चाहिँ गरी हैरान बनाउँथे। पछि पछि त जडियाहरू मलाई देख्ने बित्तिकै ढलमलिँदै भाग्थे। कसै कसैले चाहिँ ढुङ्गा टिपेर आन्थे, म भाग्थे। म पद्मोदय स्कुलमा 8 कक्षामा पढ्दा ताका भ्रिकुटी मण्डपको बाटोमा थोरै मात्र गाडी कुर्थे। काठमाडौँमा गाडी नै कहाँ थियो र त्यति धेरै। धीरेन्द्र शाह, त्यस बेलाका अधिराज कुमार, राजा वीरेन्द्रका भाइ बेपत्तासँग गाडी कुदाएर आउँथे। पद्मकन्या, रत्नराज्य क्याम्पस पढ्ने केटीहरू त्यही बाटो हिँड्थे। उनी बिहान र दिउँसो गरी 20-25 पटक त्यो बाटोमा गाडी कुदाउँथे र कुदाउँदा कुदाउँदै सडकमा फनक्क गुमाउँथे। ब्रेक लगाएको आवाज हाम्रो कक्षामा छिनछिनमा टड्काएर सुनिन्थ्यो। कयूर शमशेर राणा अर्थात् वीरेन्द्रकी छोरी श्रुतिका ससुरा पनि पद्मोदय अगाडि गाडी कुदाउँदै रत्नराज्य र पद्मकन्या क्याम्पसमा पढ्ने केटीहरूलाई जिस्काउन आउँथे। उनको ताल पनि करिब करिब धीरेन्द्रकै जस्तो थियो। एक दिन म पद्मोदय बाहिर सडकमा थिएँ। कयूर शमशेरले गाडी चलाउँदै पद्मकन्या क्याम्पस जान हिँडिरहेकी केटीलाई कालो रङको गुलाबको फूलमा अत्तर छरेर गाडीबाटै हाने। मैले त्यो फूल च्याप्प समाते। गाडीभित्र भएका उनका सहयोगीहरूले मलाई झण्डै भकुरेका म कुदेँ विद्यालयभित्र। अर्को एक दिन धीरेन्द्र शाह बाटोमा गाडी कुदाउँदै थिए। हामी कक्षा कोठाको झ्यालबाट हेर्दै थियौँ। सर आउनु भएको थिएन। हाम्रो एकजना साथी झ्यालबाट ठुलो स्वरमा यस साले धीरेन्द्रे भनेर करायो। धीरेन्द्रले सुनेछन्। गाडी सडकमा चार फनको लाग्ने गरी घुमाएर रोके र स्कुलभित्र छिरे। हामी सबैको साथ त गइहाल्यो। हामी आफ्नो बेन्चमा बस्यौँ। धीरेन्द्र हातमा पेस्तोल लिएर कक्षामा आए। हाम्रा हेड सर ईश्वर राज अर्याल पनि पछि पछि आए। धीरेन्द्रले पेस्तोल देखाउँदै हु बास्टर प्रोनाउन्स द्याट वर्ड टु मी भनेर सानो स्वरमा सोधे। स्वर सानो भए पनि हातमा पेस्तोल र अनुहारमा क्रोध थियो। पञ्चायती व्यवस्थाको चरम समय, राजाको भाइलाई त्यस्तो बोल्ने हिम्मत गर्नु भनेको ज्यादै डरलाग्दो थियो। हामी सबैलाई थाहा थियो त्यो कसले भनेको, तर कसैले पनि त्यसले भनेको भनेनौ। हामी सबै चुपचाप लागिरह्यौँ। हेड सरले पनि ठूलो स्वरले सोधे, सरकारलाई त्यस्तो कसले भनेको? हामी कोही पनि बोलेनौँ। धीरेन्द्र फर्केर गएपछि हेड सर आएर सोधे, कसले भनेको? त्यो भन्ने साथीको नाम मैले बिर्सेँ। उसले आफैले भन्यो, सर मैले भनेको। सरले 2 थप्पड हाने, तँलाई विद्यालयबाट निकालिदिन्छु भने, तर निकालेन। त्यस बेला विद्यालयमा को आयो को आएन भनेर सोधखोज गर्ने चलन थिएन। हाजिर गरिन्थ्यो अनि विद्यालयबाट भागिन्थ्यो। बाल रेलले फन्को मार्ने भ्रिकोटी मण्डपको बीचमा एउटा पोखरी अहिले पनि छँदैछ। हामी त्यहाँ पौडी खेल्थ्यौँ। एकपटक यी केटाहरूले पौडी नखेलुन् भनेर भ्रिकोटी मण्डपका पालेले मरेको कुकुर ल्याएर पोखरीमा हालिदिएछन्। हामीले कुकुरको लास झिकेर किनारमा राख्यौँ र फेरि पौडी खेल्न थाल्यौँ। एक दिन हेड सरले पालेदाईलाई भ्रिकोटी मण्डपमा पौडी खेल्ने विद्यार्थीलाई समातेर ल्याउनु भनेर हराएछन्। पालेदाई हामीलाई समात्न आए। जयसिंह शाह लगायत सबै साथीहरू भागे। नभागेकाले मलाई चाहिँ पालेले समातेर विद्यालयमा लिएर गए। अफिस कोठामा मलाई हेड सरले कमसेकम गालामा 10 थप्पड हाने होला। सरले कुटेकोमा मलाई ज्यादै चित्त दुख्यो। मैले पनि हेड सरसँग बदला लिने निर्णय गरेँ। गरीधारामै बस्ने हाम्रा हेड सर डबल साइलेन्सर भएको रातो होन्डा मोटरसाइकल चढेर हिँड्थे। गरीधाराको गोमा गणेशको मन्दिर बाहिर मोटरसाइकल रोकेर भित्र गई गोमा गणेशलाई ढोक्ने र टिका लगाउने उनको रुटिन नै थियो। त्यसपछि मोटरसाइकल चढेर बिहान रत्नराज्य कलेजमा पढाउँथे। 10 बजेपछि पद्मोदय आउँथे। म पनि त्यही टोलमा बसेको र उनकै विद्यालयमा पढेको हुनाले मलाई उनको रुटिन सबै थाहा थियो। मैले हेड सरसँग कसरी बदला लिने भनेर धेरै बेर सोचेँ। हेड सर गोमा गणेश दर्शन गर्न आउँदा मन्दिरभित्रको ढोका पछाडि गएर लुक्छु। जब सर गणेशलाई ढोक्न निहुरिन्छन् त्यही बेला सरलाई लात्तीले आन्छु भनेर दुस्साहस रचे। भोलिपल्ट बिहान गणेश मन्दिरमा त्यसै गरी गएँ र ढुकेर बसेँ। हेडसरलाई कुट्नुपर्ने मुटु ढुक भइरहेको थियो। परबाट हेडसरको मोटरसाइकलको आवाज आयो। मुटु झन्झन उफ्रन थाल्यो। मन्दिरभित्रको ढोका पछाडि गएर लुकेँ। सर गणेश स्तोत्र जप्दै मन्दिरभित्र आए। मेरो मुटु अझ धड्कन थाल्यो। सर गणेशलाई ढोक्न निहुरिए। मैले खुट्टा उचाल्न लाग्दा मन्दिरको भुइँमा छापेको ढुङ्गामा मेरो छालाको जुत्ताको तलुवा रगडेछ र आवाज आयो स्वाइँ। सरले फरक्क फर्केर पछाडि हेरे। मलाई देखे। सरसँग आँखा जुधेपछि सरलाई आक्रमण गर्ने मेरो आँट त सल्याक सुलुक भयो। हेडसरले गणेशलाई ढोगेर उठेर भने त। मैले लामो लामो सास तान्दै भने सरले त मलाई अस्ति खुब कुट्नु भयो नि। हेडसरले तँलाई अस्ति मात्रै होइन आज पनि कुट्छु भनेर मन्दिरभित्रै गालामा 2 थप्पड लगाएर गए। गाला सुमसुमाउँदै मैले सर गएको हेरिरहेँ। त्यसपछि हेडसरसँग बदला लिने मेरो आँट कहिले आएन अनि आफ्नै दोषी भएको निष्कर्षमा पुगेर मनमनै प्रायश्चित गर्दै हिँडेँ। यस वर्ष हाम्रो विद्यालयको रजत जयन्ती थियो। म कक्षा 8 को विद्यार्थी तर रजत जयन्ती समारोहमा हामीलाई माथिल्लो कक्षाका विद्यार्थी मात्र सांस्कृतिक कार्यक्रम गर्न नाचगानको अभ्यास गर्दै थिए। मलाई पनि त्यो नाचगानमा भाग लिन मन लागेको थियो तर मौकै पाएको थिइनँ। त्यस समारोहमा एकलव्य नाटक देखाउने कार्यक्रम थियो। त्यस नाटकमा एकलव्यले धनुष हान्दा एउटा कुकुरलाई लागेर कुकुरको कुइँ कुइँ आवाज आउनुपर्ने रहेछ। कुकुर कुइँ कुइँ कराएको आवाज निकाल्न रिहर्सलको दिन एउटा साँच्चैकै कुकुरलाई डोरीले बाँधेर राखेको रहेछ। जुन बेला त्यो आवाज चाहिन्छ त्यही बेला कुकुरलाई लट्ठीले हानेर कुइँ कुइँ आवाज निकाल्नुपर्ने थियो। अहिले त कुकुरलाई कुट्नु हुँदैन भन्ने प्राणीवादी सोच आएको छ। ऊ पनि प्राणी हो। कुकुर मान्छेको मित्र हो भन्ने सबैलाई चेतना हुँदैछ। त्यस वखत पनि कुकुरलाई कुट्नु हुँदैन भन्ने मन भएको साथी जयसिंह शाह रहेछ। उसले मैले बेला बेला कुकुराको आवाज निकालेको थाहा पाएको थियो। उसैले प्रस्ताव राखेछ, कुकुरलाई नकुटौँ, हरिवंशले ठ्याक्कै कुकुरको आवाज निकाल्छ, त्यसैलाई बोलाउँ। ठुला साथीहरूले सोधे, त कुकुरको आवाज निकाल्छस् रे हो? मैले भने, हो, निकालिदिउँ। ल ल निकाल त। मैले ठ्याक्कै निकालिदिएँ। उनीहरूले कुकुरलाई छोडिदिए र मलाई कुकुरको ठाउँमा राखे। भोलिपल्ट राष्ट्रिय सभागृहको रङ्गमञ्चभित्र पर्दा पछाडि एउटा माइक राखिएको थियो। म त्यो माइकमा थिएँ। जुन बेला कुकुरको आवाज चाहियो मलाई इसारा गरे। मैले कुकुरलाई दुख्ता निकाल्ने आवाज ठ्याक्कै निकालेँ। मुकुन्दराज छिटोला त्यसबेला पद्मोदय माध्यमिक विद्यालयका स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष पनि थिए। उनले भने, यसलाई पनि प्रमाणपत्र दिनुपर्छ, यस्तो राम्रोसँग कुकुर करायो। मलाई पनि प्रमाणपत्र दिलाए। त्यो नै जीवनमा मैले पाएको पहिलो प्रमाणपत्र हो। त्यसमा कक्षा 8 पढ्ने हरिवंश आचार्य नाटकमा कुकुर कराएकाले यो प्रशंसा पत्र प्रदान गरिएको छ लेखेको थियो। पछि डेरा सर्दा जीवनकै पहिलो प्रमाणपत्र कता हरायो कता। कार्तिक महिनालाई कुकुरको महिना भनिन्छ। कार्तिकमा कुकुर तिहार पनि पर्छ। कार्तिकमा जन्मनेलाई कार्तिकै पनि भनिन्छ। म पनि कार्तिकमै जन्मेको हुँ। रङ्गमञ्चमा पनि पहिलोपटक कुकुर कराएर आएँ। पहिलो प्रमाणपत्र पनि कुकुर कराएरै पाएँ। कुकुर र मेरो अनौठो सम्बन्ध थियो। नेपालमा कुकुर दुई वर्गका छन्। एउटा वर्गको कुकुरले विदेशबाट आयात गरेको खाना खाँदै एयर कन्डिसन भएको गाडीमा मालिक मालिकनीको मुख चाट्दै हिँड्न पाउँछ भने अर्को वर्गको कुकुर गल्ली गल्लीमा भौतारिँदै लुत्तो कनाउँदै सडकको पेटी पेटीमा व्यवहारिसे भएर भोकभोकै हिँड्छ। म आफूलाई यी दुवै वर्गको कुकुरसँग तुलना गर्न चाहन्छु। मान्छेलाई म जस्तो भाग्यमानी भएर जन्मन गाह्रो छ, म जस्तो अभागी भएर पनि जन्मन गाह्रो छ। मैले कुकुरले नपाएको दुःख पनि पाएँ, कुकुरले नपाएको जस्तो सुख पनि पाएँ। अहिले म काठमाडौँ एनिमल ट्रिटमेन्ट सेन्टर क्याटको अध्यक्ष पनि हो। यो संस्था 20 वर्षदेखि नेपालमा बसिरहेकी बेलायती महिला जेन साल्टरले चलाएको हो। उनले बेलायतमा काम गर्दा बचाएको 20,00,000 रुपियाँको अक्षय कोषले यो संस्था खोलेकी हुन्। यो संस्थाले विशेष गरी सडकका कुकुरहरूको हेरचाह गर्छ। अहिले पनि नेपालका धेरै ठाउँमा सडकका कुकुरहरूको संख्या घटाउन विष खुवाएर मारिन्छ। कुनै कुकुर चाँडै मर्छन्, कुनै 3-4 दिनसम्म पनि छटपटाइरहन्छन्। यो पनि चरम प्राणी विरोधी काम हो। क्याटले सडकका पोथी कुकुरहरूलाई टोल टोलबाट समातेर ल्याउँछ र परिवार नियोजनको अपरेसन गर्छ। घाउ निको भएपछि जुन टोलबाट समातेर ल्याएको त्यहीँ लगेर छाडिदिन्छ। काठमाडौँमा भुस्या कुकुरको संख्या यसरी घटाइरहेको छ क्याटले। लुत्तो आएका मोटरले हिर्काएका कुकुरहरूलाई पनि ल्याएर औषधि उपचार गर्छ। यस संस्थालाई नेपालभित्र र बाहिरका पशुप्रेमी मानिसले सघाएर पुण्य काम गरिरहेछन्। हुन त यो नगरपालिकाहरूले गर्ने काम हो, तर उनीहरूले मलाई राम्रो सहयोग गरेनन्। श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको वाचन हरिवंश आचार्यको आत्मकथा चिना हराएको मान्छेको वाचन हो। यसको दोस्रो श्रृङ्खला हामीले आजको कार्यक्रममा सुन्यौं। अर्को साता चिना हराएको मान्छेको तेस्रो श्रृङ्खला लिएर आउनेछौ। त्यसअघि शुक्रबारको श्रुति सम्वेकमा सुबिन भट्टराईको उपन्यास सायाको वाचन हुनेछ। तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौ। नमस्कार, शुभरात्रि।
Da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da